صلی علی رسول کریم اعوذ باللہ بسم اللہ الرحمن الرحیم. السلام علیکم خواتین. ایک سوال اکثر حضرات پوچھتے ہیں کہ مراقبہ ہے کیا؟ مراقبہ اصل میں اپنے گرد و پیش سے تعلق توڑ کر رب کی طرف کلیتاً متوجہ ہو جانے کا نام مراقبہ ہے. اس میں مختلف طریقے استعمال کیے جاتے ہیں. زیادہ معروف طریقہ یہ ہے کہ اپنی توجہ کو دل پر مرکوز کر لیتے ہیں, سینے میں چھپے ہوئے اپنے ہی دل کو آنکھ کے ذریعے دیکھنے کی کوشش کی جاتی ہے توجہ مرکوز کر کے. یہ زیادہ معروف طریقہ ہے. ایک اور مراقبہ اس طرح سے کیا جاتا ہے کہ اللہ کی ضرب لگائی جاتی ہے دل پر. لیکن اگر انسان کا ذہن ادھر ادھر بھٹکتا رہے تو مراقبہ نہیں ہوتا. مراقبے کی اصل جو تعریف ہے وہ صرف اتنی ہی ہے جتنی میں نے عرض کی کہ اپنے ارد گرد کے ماحول سے, یا زیادہ بہتر الفاظ میں یوں کہا جائے کہ اپنے ارد گرد کی موجودات سے تعلق توڑ کے رب کی طرف کلیتاً رجوع کر لینے کا نام مراقبہ ہے. اور اسی طرح لوگ یہ سوال پوچھتے ہیں کہ مراقبہ کیسے کیا جائے, تو میں نے دو طریقے عرض کر دیے. زیادہ معروف اور زیادہ مروج طریقہ یہی ہے کہ اپنے دل پر توجہ مرکوز کی جاتی ہے, اس دل کو دیکھنے کی کوشش کی جاتی ہے. اس میں مختلف مراحل آتے ہیں کہ جب انسان اپنے دل پر توجہ مرکوز کرتا ہے تو شروع میں تو کچھ دکھائی نہیں دیتا, پھر رفتہ رفتہ اسے یوں محسوس ہونے لگتا ہے جیسے دل اسے دکھائی دے رہا ہے. اور تصور یہ کیا جاتا ہے کہ میرا دل آئینے کی طرح چمک رہا ہے, اور وہ واقعی ہی پھر دکھائی دینے لگتا ہے کہ گلابی سے رنگ کا اس کا گوشت اور اس پر جو نمی ہے وہ ریفلیکشن دے رہی ہوتی ہے بالکل اس طرح سے جس طرح سے آئینہ ریفلیکٹ کر رہا ہوتا ہے. تو اس پہ مختلف لوگ مختلف طریقے استعمال کر لیتے ہیں کہ جب یہاں تک انسان کو دکھائی دینے لگے کہ اس کا دل ہے گلابی سے رنگ کا دکھائی دیتا ہے, اس کے اوپر اس کی نمی کی وجہ سے وہ چمک ہے, تو پھر انسان یہ تصور کرتا ہے کہ میرے دل پر رب تعالی کا اس میں ذات لکھا ہے, تو وہ توجہ اتنی بنتی ہے کہ وہ واقعی پھر وہاں اس میں ذات دکھائی دینے لگتا ہے. یہ مختلف میتھڈ استعمال کیے جاتے ہیں. دوسرا طریقہ یہ ہے کہ دل پر توجہ مرکوز کر لی جاتی ہے اور پھر اس پہ اللہ اللہ اس کی ضرب اس طرح لگائی جاتی ہے. لیکن یہ جو ہم ضرب لگاتے ہیں دل پر, اس سے ایک چیز یاد رکھیے کہ دل کے مسلز ویک ہو جاتے ہیں. یہ واقعتاً اثر رکھتا ہے, اور یہ تجربہ ہوا کہ ایسے تمام لوگ جو اس طرح ضرب لگاتے ہیں ان کے دل کے مسلز کمزور ہو جاتے ہیں. یہاں ایک پروفیسر صاحب ہیں جنہوں نے ریٹائرمنٹ کے بعد ہومیوپیتھک کا کام شروع کر دیا. ان کا عجیب و غریب طریقہ تھا دوائی ڈھونڈنے کا. ان صاحب کا نام لکھ کے اور دوائی وہاں رکھ رکھ کے اور پینڈولم کی طرح کا ایک انسٹرومنٹ لٹکاتے تھے, تو جس پر وہ ٹھہر جائے تو ان کا فرمانا یہ تھا کہ یہی دوا کارگر ہوتی ہے. تو ایک بار ان کے گھر پہ گیا میں, تو اسی سے مجھے پتا لگا کہ وہ یہ میتھڈ یوز کرتے ہیں. تو وہ اس پینڈولم سا تھا ان کے ہاتھ میں جس سے معمار دیوار کی سیدھا ہونے کو چیک کرتے ہیں. تو وہ مختلف دوائیں نکال نکال کر اسے وہ پینڈلم اس کے اوپر ٹھہرانے کی کوشش کر رہی تھی. ایک اور پروفیسر تھے سائنس کے, اللہ تعالیٰ جنت نصیب کرے اور درجات بلند فرمائے, انتقال کر گئے. تو میں نے جب پوچھا کہ یہ کیا کر رہے ہیں آپ, انہوں نے ان پروفیسر صاحب کا نام لیا, پروفیسر ارشد شیر نام تھا ان کا. تو کہنے لگے کہ وہ ان کی طبیعت بہت خراب ہے اور میں دیکھ رہا ہوں کہ کوئی دوائی مل جائے جس سے وہ ٹھیک ہو جائیں. تو میں تو ایسی آوارہ آدمی ہوں, بعض کا بیٹھے بیٹھے جو میرے منہ میں آتا میں کہہ دیتا ہوں. تو میں نے ان سے کہا کہ یہ آپ وقت ضائع کر رہے ہیں, دل کے مسلس کو مضبوط کرنے کی دوائی لے لیجیے, آپ کا پینڈولم اس پر ٹھہر جائے گا, کیونکہ پروفیسر ارشد کے دل کے مسلس بہت کمزور ہو گئے ہوئے ہیں. انہوں نے مجھے غور سے دیکھا اور دیکھنے کے بعد وہ دوا نکالی, واقعی تم پینڈولم اس پر ٹھہر گیا. تو میں نے بھی اللہ کا شکر ادا کیا کہ چلیے ایک گناہگار کی بات تیر تو کل لگ گیا میرا. تو بعد میں جب ڈاکٹر سے انہوں نے چیک کیا تو پتا چلا کہ ان کے مسلز باقی بہت ویک ہو گئے تھے. تو یہ جو ہومیوپیتھک کا کام کر رہے تھے ان پروفیسر نے مجھ سے پوچھا کہ آپ کو کیسے پتا چلا. تو میں نے کہا کہ بڑا سیدھا سا معاملہ ہے, وہ مغرب کے بعد مراقبہ کرتے تھے اور دل پر اللہ کی ضرب لگاتے تھے, اس کا ایک نتیجہ یہی نکلنا تھا کیونکہ مسل کمزور ہو جاتے ہیں, وہ ہو گئے. تو یہ اللہ کی ضرب لگائیں یا اللہ کی ضرب لگائیں, اسے مسلس کمزور ہو جاتے ہیں. اور عبادات کے لیے یہ یاد رکھیے کہ آپ کی جسمانی صحت بہت اچھا ہونا انتہائی ضروری ہے, کیونکہ اگر جسمانی صحت ٹھیک نہیں تو عبادات میں کانسنٹریٹ نہیں کر پاتا کہ آدمی نہ بیٹھ سکتا ہے نہ کھڑا ہو سکتا ہے نہ کچھ اور کسی پوسچر میں جا سکتا ہے. تو توجہ نہیں بنتی, جسمانی صحت کا انسان کا ہونا بڑا ضروری ہے. بات مراقبے کی ہو رہی تھی, یہ مراقبے کے مختلف میتھڈ میں عرض کر رہا تھا آپ سے. اسے اس کے دو درجات بھی ہیں, دو درجے ہیں مراقبے کے, یا دو ٹائپس کہہ لیجیے. ایک مراقبہ وہ ہے جس کے اندر انسان اپنے آپ سے اور اپنے ارد گرد کے ماحول سے, موجودات سے بالکل بے خبر ہو جاتا ہے. یہ مراقبہ کمتر درجے کا ہے کہ انسان اس طرح سے بے خبر ہو جائے کہ اس کو یہ معلوم نہ ہو کہ میرے ارد گرد کیا ہے, کون آیا اور کون چلا گیا. اس کی وجہ یہ ہے کہ جب وہ اس لیول پر پہنچے گا کہ وہ لا تعلق ہو جائے, اپنے ذہن اور دل کا تعلق دنیا سے کاٹ دے اور رب کی طرف متوجہ ہو جائے, تو اس کا دل بھی محفوظ ہو گیا باہر کی دنیا سے, اس کا ذہن محفوظ ہو گیا. جب دل اور ذہن دونوں محفوظ ہو گئے تو اس کا مطلب یہ ہے کہ اس کے اعضا جو ہیں وہ بھی ساکن ہو گئے, اس کی سوچ بھی ساکن ہو گئی. تو اس حالت میں تو وہ اچھے کام بھی نہیں کر سکے گا, برے کام اور گناہوں کے قریب جانا تو بڑی دور کی بات ہے. تو جب انسان اس طرح سے لا تعلق ہو گیا اعمال سے, کٹ آف ہو گیا بالکل, تو یہ مراقبہ کمتر درجے کا ہو جائے گا, کیونکہ انسان کی عظمت اور انسان کی نیکی اور اس کی بڑائی اس میں ہے کہ وہ دنیا میں ڈوبا رہے, سمندر میں غوطے لگائے, لیکن اپنے جسم کو گیلا نہ ہونے دے, دنیا کے اندر رہے دنیا داروں سے زیادہ دنیا دار بن کے, لیکن اپنے آپ کو گناہوں سے آلودہ نہ ہونے دے. یہی عظمت ہے انسان کی اور یہی بڑی نیکی ہے. وہ نیکی کم ہے, اس لیے یہ کہا جاتا ہے کہ رب تعالی کے نزدیک وہ شخص زیادہ قرب کا حقدار ہے جس نے گناہ کیے اور اس کے بعد توبہ کر کے پھر کبھی گناہ کے راستے پر گیا نہ، بنسبت اس آدمی کے جس نے پیدائش سے لے کے مرنے وقت تک کوئی گناہ کیا ہی نہیں. اس کی وجہ یہ ہے کہ وہ شخص جس نے گناہ کیے پھر توبہ کر لی، وہ گناہوں کی لذت سے آشنا ہو گیا، تو اس کے اندر ایک جنگ جاری رہے گی ساری عمر توبہ کرنے کے بعد کہ گناہ سے بچا جائے اور نیکی کی طرف جایا جائے. تو وہ جو نفس سے لڑائی لڑے گا اس کی بڑائی اس کو اس طرح ملتی ہے کہ وہ اللہ کے بہت قریب چلا جاتا ہے. نیک آدمی نے تو کبھی گناہوں کی لذت چکھی ہی نہیں، تو جس نے گناہوں کی لذت نہیں چکھی اس کے قریب کہاں جانے کے لیے اس کا نفس اسے زور دے گا. تو مراقبے میں، چونکہ یہ مراقبہ جو میں عرض کر رہا ہوں اس میں انسان دنیا سے بالکل لاتعلق ہو جاتا ہے، بے خبر ہو جاتا ہے، اس کے اعضاء تک ساکن ہو جاتی ہیں، وہ پھر دنیا کے کسی بھی دنیاوی خیال کی طرف اس کا ذہن نہیں جاتا، اس کا نفس نہیں جائے گا. اس لیے اسے کہتے ہیں کہ یہ کمتر درجے کا مراقبہ ہے. ایک بار آپ صلی اللہ علیہ وسلم نے صحابہ سے یہ سوال کیا تھا کہ تم میں سے کوئی ایسا ہے جو اللہ کی طرف اس طرح رجوع کرے کہ دنیا سے بے خبر ہو جائے؟ تو صحابہ کرام نے کہا کہ حضور ایک آدمی کو ہم جانتے ہیں جو ایسا کرتا ہے، اور وہ بھی بس پہنچنے والا ہے. تو اتنی دیر میں حضرت عتبہ الغلام وہ تشریف لے آئے. تو آپ صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ تم نے راستے میں کسی کو دیکھا، کوئی انسان نظر آیا تمہیں؟ جواب دیا کہ حضور کوئی ملا نہیں مجھے، حالانکہ وہ مین بازار سے ہائی اسٹریٹ سے چلے آ رہے تھے جہاں رش بے پناہ تھا. تو اس طرح سے غافل ہو کر چل رہے تھے، ایسے اپنے رب کی طرف رجوع کیے ہوئے تھے کہ اس ہائی اسٹریٹ جس میں بے تحاشا رش تھا انہیں کوئی انسان نظر ہی نہیں آیا. یہ مراقبہ وہ بہتر ہے کہ جہاں انسان اپنے ہوش میں رہے، دنیا کے ساتھ رابطہ قائم رہے اس کا، لیکن دل ادھر متوجہ نہ ہو. تو یہ لڑائی لڑے گا وہ انسان اپنے نفس کے خلاف مستقل. اسی لیے مجذوب پر سالک کو فضیلت حاصل ہے کہ مجذوب ہوش و حواس سے بیگانہ ہو گیا ہے عشق الہی میں، اب اسے کچھ پتا نہیں ہے. لیکن سالک بقائم ہوش و حواس اسی دنیا میں رہ رہا ہے، اور سالک اپنے دنیاوی فرائض جیسے کہ سنت ہے پوری طرح ادا کرتا ہے، اپنی فیملی کے حقوق ادا کرتا ہے، رشتہ داروں کے دوست احباب کے حقوق ادا کرتا ہے، روٹی اپنے ہاتھ سے کماتا ہے، اس کے باوجود رب کی طرف متوجہ رہتا ہے. اسی لیے سالک کو فضیلت ہے مجذوب پر، حالانکہ مجذوب کی زبان سے نکلی ہوئی بات رب تعالیٰ ٹالتا نہیں کبھی، لیکن فضیلت پھر بھی سالک کو ہے. تو مراقبہ ہمیں ایسا کرنا چاہیے کہ ہم دنیا و مافیا سے تعلق نہ توڑیں اپنا، لیکن دل کو ادھر متوجہ نہ ہونے دیں. رب تعالیٰ کے ساتھ دوستی، اس کی قربت، اس کی طرف رجوع کرنا یہ بہت دشوار ہو جاتا ہے جب انسان دنیاوی فرائض پوری طرح انجام دے رہا ہوتا ہے. تو پھر وہ جب لڑتا ہے اپنے نفس کے ساتھ اور دنیاوی فرائض ادا کرنے کے ساتھ ساتھ حقوق اللہ پوری طرح ادا کرتا ہے، اور دل اس کا ذکر الہی میں مبتلا رہتا ہے دنیاوی کام کرتے ہوئے بھی، پھر اسے بہت مرتبہ ملتا ہے، اللہ کی دوستی نصیب ہوتی ہے. تو مراقبہ آپ ضرور کیجئے. یہ اس لیے یہاں پر یہ پوائنٹ میں نے آج ریز کیا کہ یہ بہت زیادہ سوال پوچھا جاتا ہے، لوگ یہی سوال پوچھتے ہیں. وہ غالباً جس طرح سے تصوف اور ولایت کے بارے میں مختلف باتیں پڑھ پڑھ کے لوگوں کے نزدیک وہ ایک افسانوی چیز بن گئی ہے. اسی طرح مراقبہ کچھ افسانوی حیثیت لگتا ہے اختیار کر گیا لوگوں کے نزدیک. وہ اس میں بہت زیادہ انٹرسٹڈ ہیں کہ ہمیں مراقبے کا پتہ چل جائے. تو یہ کلیکٹیولی میں اس کا جواب دے رہا ہوں بجائے فردن فردن کے جوابات میں دیتا رہوں. مراقبہ اچھی چیز ہے, ضرور کرنا چاہیے, لیکن یہ یاد رکھیے گا کہ آپ صلی اللہ علیہ وسلم کی سنت ہے کہ آپ صلی اللہ علیہ وسلم نے اپنے وقت کو, دن کے 24 گھنٹے ہیں, ان کو 3 حصوں میں تقسیم کیا ہوا تھا. 8-8 گھنٹے کا ایک ایک حصہ. 8 گھنٹے آپ صلی اللہ علیہ وسلم نے مختص کیے تھے امور مملکت کے لیے, وفود سے ملنے کے لیے اور صحابہ کرام سے ملنے کے لیے. دوسرا حصہ مختص کیا تھا آپ صلی اللہ علیہ وسلم نے اپنی فیملی لائف کے لیے. اور تیسرا حصہ آپ صلی اللہ علیہ وسلم نے مخصوص کیا ہوا تھا اپنے آرام اور عبادات کے لیے. تو یہ بڑی آرگنائزڈ لائف تھی, بہت بیلنسڈ لائف تھی. ہم اگر اسی سنت پہ عمل کر لیں تو یہ جو مراقبہ ہے, اس قسم کی اور دوسری چیزیں ہیں, وہ بجائے اپنی فیملی کا وقت اس میں صرف کر دیں, ہم روزگار کے معاملات کو ایک طرف ڈال کے اس میں وقت صرف کریں. اسی سنت پہ چاہیے ہمیں کہ ہم عمل کر لیں, اور جو ہمارے آرام اور عبادات کا ٹائم ہے 8 گھنٹے, اس کو یوٹیلائز کر لیں, اور اس دوران ہم مراقبہ ضرور کریں. اس کے فوائد ملیں گے انشاءاللہ آپ کو سب کو اگر یہ مراقبہ کر لیا. ویسے مجھے یہ سعادت ابھی تک حاصل نہیں ہوئی, کسی میں کوشش کروں گا بیٹھ کے دل پر توجہ ڈال سکوں. ایک چیز اور شاید ہمارے کام آ جائے, بڑی عام سی چیز ہے وہ. شاید میں دوپہر کے وقت اپنے مرشد صاحب کے پاس حاضر ہوا, تو جاتے جاتے سنت ہے کہ اگر آپ کسی کے پاس جائیں تو کوئی چیز ضرور لے جائیں. تو وہ مرشد تھے میری, تو میں کوشش کرتا تھا کہ سنت پر عمل کر لوں کسی طرح. غالباً کوئی کھانے کی چیز تھی جو میں لے گیا, وہ مجھے پسند نہیں آئی. تو میں نے اپنے مرشد صاحب سے کہا کہ حضور اس کو چھوڑیے, یہ ٹھیک نہیں ہے, اس میں فلاں چیز خراب ہے. تو ایک بات انہوں نے سمجھائی کہ جب تمہیں کوئی چیز کھانے کی کوئی چیز پسند نہ آئے تو اس پہ کامنٹ مت کرو, خاموشی سے ایک طرف کر دو. مصلحت نہیں بتائی کہ اس کے پیچھے مصلحت کیا ہے. ایک زمانے کے بعد ایک بات سمجھ میں آئی کہ یہ جو کسی بھی چیز میں نقص نکالنے سے منع کیا تھا مرشد صاحب نے, اس کے پیچھے حکمت یہ تھی. آج سمجھ آئی ہے بات کی, کیا فرمایا تھا انہوں نے کہ یہ تمام چیزیں اللہ کی بنائی ہوئی ہیں, رب تعالیٰ کی بنائی ہوئی ہیں. تو جب ہم کسی آرٹسٹ کی کسی تخلیق کے اندر کوئی نقص نکالتے ہیں تو در حقیقت ہم اس آرٹسٹ کا نقص پکڑ رہے ہوتے ہیں. رب تعالیٰ اتنا بڑا ہے, اتنا عظیم ہے کہ اس پر انگلی اٹھائی نہیں جا سکتی. وہ سمجھ آئی یہ چیز ہم سب سے زیادہ تو میں ہی کرتا رہتا ہوں, میں تو اس سے بھی نہیں باز آتا کہ لوگ میں ہی نقص نکالتا رہتا ہوں بیٹھا ہوا. اس چیز سے ہمیں دور رہنا چاہیے کہ ہم کھانے پینے کی کوئی چیز یا دوسری کوئی چیز اس کے عیب نہ گنوائیں, اس لیے کہ وہ رب کی تخلیق کردہ ہے اور رب ہمارا مالک ہے, ہمارا آقا ہے. کوئی غلام اپنے آقا پر انگلی نہیں اٹھا سکتا. اس چیز سے دور رہیے, एक तीसरी चीज में जिसे तो जो फिर एक बार दिला रहा हूं, लोग अक्सर बेशतर मुख्तलिफ महफिलों में, मुख्तलिफ सेमिनार्स में, ऐसी जगहों पर एक सवाल पूछते हैं कि मुल्क की हालात। एक बात तो बड़ी सादा सी है कि इस मुल्क को इंशाल्लाह कुछ नहीं होगा कभी, रब ताला इसे वजूद में लाया है, उसका अपना एक मकसद है, इससे काम लेना चाहता है वो, रब ताला इसे कायम दायम रखेगा, न सिर्फ कायम दायम रखेगा बल्कि दिन ब दिन इसे ताकतवर करता चला जाएगा। लेकिन जिन चीजों को हम फेस करते हैं उसमें एक बड़ा रोल इस चीज का है कि हम बेअमली की तरफ गए हैं। जब मुसलमानों को अरूज हासिल हुआ था तो उस वक्त मुसलमानों के रवैये ये थे कि वो भरपूर तरीके से कोशिश करते थे, मेहनत करते थे, और भरपूर कोशिश और मेहनत के बाद रब ताला के हजूर खुद दुआ करते थे कि या बारी ताला तो हमारी मेहनत को कबूल फरमा ले और इसका बेहतर नतीजा अता फरमा। हमारे रवैयों में कुछ ऐसी तब्दीली आई है कि हम कोई भी काम करने से पहले दुआ के पीछे भागते हैं, ये बता दें दुआ करके कि इसमें मुझे कामयाबी हो जाएगी, अगर कामयाबी हो जाएगी तो मैं इस पर थोड़ी सी एफर्ट करूं, और अगर कहीं किसी दुआ करने वाले ने बदकिस्मती से ये कह दिया कि हाँ अल्लाह आपको कामयाब करेगा तो कोशिश कर लीजिए, कैसा कर लें कि एक दुआ कर दीजिए कि मैं कोशिश कर लूं, अगर दुआ करने वाले ने वो भी दुआ कर दी कि अल्लाह ताला आपको तौफीक बख्श दे कि आप मेहनत कर लें, अब एक वजीफा बता दीजिए कि हाथ पांव हिलाए बगैर मैं ये काम कर लूं, ये कानून फितरत के खिलाफ है। वो ये बात हर उस इंसान को रब ताला कामयाबी अता फरमाएगा जो भरपूर मेहनत करता है, जिद्दोजहद करता है, और उसके बाद रब ताला से दुआ करता है कि या अल्लाह तू इसे कबूल फरमा ले इस मेहनत को, इस कोशिश को। तो मेरी गुजारिश ये है कि दुआओं के पीछे इस तरह न भागिए, और बिलखसूस दुआ करने वाले हजरात के पीछे न इस तरह भागिए। मैं ये समझता हूं कि कोई भी इंसान दूसरे इंसान के सामने जाके अपने दुख बयान करता है तो वो अपनी तौहीन कर रहा होता है, ये मेरे नजदीक इंसान की तौहीन है कि वो अपने ही जैसे इंसान के सामने जाके अपने दुख बयान करे। जिनको अल्लाह ने ज़ौके शनासाई बख्शा है, जो रब शनासा हैं, अगर पूरी तरह नहीं तो जुज़वी तौर पर ही सही, वो तो रब से भी शर्माते हैं अपने दुख बयान करते हुए कि मैं ऐसे मालिक और ऐसे आका से ये कहूं कि मैं दुखी हूं जिसने हमेशा मुझे बिन मांगे अता किया है, मेरी वो जरूरियात जिनका मुझे अदराक नहीं होता कि मेरी ये जरूरत भी है, रब उनको भी पूरी कर देता है, मेरा कोई इस्तेहकाक नहीं होता, बगैर किसी इस्तेहकाक के रब मुझे अता करता है, उसने कभी क्वेश्चन नहीं किया कि तुम क्या करते हो और मुझसे क्या मांगते हो, बिन मांगे दे देता है। तो ऐसा रब जो इतना मेहरबान है कि मुझे बगैर मेरे कहे मुझे पाले जा रहा है, बिन मांगे मेरी जरूरियात पूरी करता है, बगैर मेरी किसी तवक्को के मुझ पर अपनी रहमतें नाजिल कर देता है, मैं उसके सामने उसी का शिकवा बयान करूं कि या अल्लाह मुझे आज बुखार हो गया तो बुखार तो उतार दे। तो मैं ये समझता हूं कि ये रब शनासा लोग हैं जो रब से भी शर्मा जाते हैं अपना दुख बयान करते हुए, हालांकि रब तो दिलों के भेद जानता है, वो हमसे ज्यादा वाकिफ है। جائے کہ انسان اپنے ہی جیسے انسان کے سامنے جا کے اپنے دکھ بیان کرنے لگے. جب ہم ایک انسان اپنے ہی جیسے انسان کے سامنے اپنی تکلیف بیان کر رہے ہوتے ہیں تو یاد رکھیے کہ میرے خیال کے مطابق ہم رب کا شکوا اور گلہ بیان کر رہے ہیں. اس کی عنایات اتنی زیادہ ہیں کہ ہم پہ شکوا واجب نہیں ہے. اس کا بجائے ہم دعا کرنے والوں کے پیچھے بھاگنے کے ہم کوشش اور جدوجہد پر توجہ دے دیں اور اس کے بعد رب تعالیٰ سے خود عرض کریں کہ یا باری تعالیٰ جو کچھ مجھ سے ممکن تھا وہ میں نے کر لیا, تو اسے قبول فرما لے اور اس کا بہتر نتیجہ مجھے عطا فرما دے. زیادہ سے ہی اپروچ ہے. رب تعالیٰ کے حوالے سے آج بات کر رہا ہوں تو ایک اور بات کی جو میں نے عرض کیا کہ جو حالات ہمیں بے چین کیے ہوئے ہیں, پریشان کیے ہوئے ہیں ملک میں, اس میں کسی کا کوئی قصور نہیں ہے. ہمارے اپنے جس وقت رویے ٹھیک ہو جائیں گے تو یہ پورا معاشرہ بڑی تیزی سے سدھرے گا. کسی شخص نے حضرت جنید بغدادی رحمت اللہ علیہ صاحب سے پوچھا تھا کہ مجھے کس طرح اندازہ ہو کہ رب مجھے دیکھ رہا ہے. جواب یہ دیا کہ تم اپنی آنکھیں کتنی ہی موند کر کسی چیز کو دیکھو تو ہمیشہ خیال رکھنا کہ رب تعالیٰ اس سے زیادہ کھلی آنکھ سے تمہیں دیکھ رہا ہے, تو تمہارا نفس گناہ سے بچ جائے گا. ہم اپنی روزمرہ کی زندگی میں اگر اس اصول کو کارفرما کر لیں گے تو معاملات بڑی تیزی سے سدھریں گے ہمارے. ایک مرشد تھے, ان کے کچھ شاگرد تھے. ان مرشد نے ایک مرید کو زیادہ اہمیت دی ہوئی تھی اور ان کے پاس دوسرے آنے والے ان سے جیلس فیل کرتے تھے. بلاخر ایک مرید نے ان سے کہہ ہی ڈالا اپنے مرشد سے کہ صاحب بڑی ہارٹ برننگ ہو رہی ہے مختلف لوگوں کی, کہ آپ اس مرید کو بہت اہمیت دے رہے ہیں. تو انہوں نے کہا کہ واقعی مجھے ایسا نہیں کرنا چاہیے, میں اس کا آئندہ خیال رکھوں گا. تو دو چار دن کے بعد انہوں نے مختلف مریدوں کو ایک ایک چڑیا دی کہ اس کو اس احتیاط سے ذبح کرنا کہ کوئی دیکھنے نہ پائے. مختلف مرید چلے گئے اور چڑیا ذبح کر لائے اور آ کے کسی نے کہا کہ صاحب میں نے بند کمرے میں اسے ذبح کیا, کسی نے کہا کہ میں نے اس کو باتھ روم میں لے جا کے ذبح کیا کہ کوئی دیکھنے نہ پائے. تو مرید جس کو زیادہ اہمیت دیتے تھے وہ زندہ چڑیا واپس لے آیا کہ صاحب جہاں تک میں گھوم پھر سکتا تھا مجھے کوئی ایسی جگہ نہیں ملی جہاں کوئی اسے دیکھ نہ رہا ہو. جہاں بھی میں نے کوشش کی انسانوں کی نظروں سے بچا لیا میں نے, لیکن رب دیکھ رہا تھا. تو مرشد نے کہا کہ اب اپنا موازنہ خود کر لو اس مرید کے ساتھ, یہ وجہ ہے کہ میں اسے زیادہ اہمیت دیتا تھا. اپنے نفس کو ٹھکانے پر رکھنے کا سب سے آسان طریقہ یہی ہے. میں نے حضرت جنید بغدادی رحمۃ اللہ صاحب کا ایک قصہ ان کے بچپن کا آپ کو بتایا تھا کہ ایک وظیفہ ان کے دادا نے انہیں پڑھوایا تھا. اس وقت جب انہوں نے بولنا سیکھا اس وقت سے 5 سال کی عمر تک, تو نتیجہ یہ ہوا کہ دادا نے جب ان کا امتحان لینا چاہا 5 سال کی عمر میں اور وہ سیب انہیں کہا کہ گلی میں رکھا ہے کوئی دیکھ نہیں رہا اٹھا لو کسی کا گر گیا ہے, تو 5 سال کی عمر میں حضرت جنید بغدادی رحمۃ اللہ علیہ صاحب نے سیب اٹھایا نہیں تھا یہ کہہ کے کہ رب دیکھ رہا ہے کیونکہ آپ نے خود ہی تو مجھے یہ وظیفہ بتایا ہوا پڑھنے کو. हालात को अगर संवारना है तो फिर हमें इन प्रिंसिपल्स पर अमल कर लेना होगा कि रब निगरान है हमारा, हर वक्त देख रहा है कि हम कर क्या रहे हैं, और अगर हम सिर्फ ये सोचते हैं कि हमारा काम हो जाए, उसमें दूसरे को क्या तकलीफ पहुंची है, क्या तल्फी हुई है, क्या उसको दुख हुआ है, उसकी परवाह नहीं, तो फिर मामला ऐसे ही रहेंगे। लेकिन अगर ये प्रिंसिपल अपना गए हम, तो इंशाल्लाह ताला इस मुल्क के हालात हफ्तों में संवर जाएंगे और यही मुल्क कहीं से कहीं चला जाएगा। कुछ सवालात रह गए थे लास्ट टाइम, ये किसी साहब ने यही होने वाली गुफ्तगु को शकोट किया है। वट एवर ह्यूमन्स डू, गुड और बैड, इंक्लूडिंग सुसाइड और हैव डेथ ऑफ एनी काइंड, इट्स टोटली रिलेटेड टू ह्यूमन एक्शंस एंड इंटेंशंस, एंड दिस व्हाई द ह्यूमन्स आर टोटली रिस्पॉन्सिबल फॉर व्हाट दे डू, बट ऑब्वियसली अल्लाह सुभान व तआला कैलकुलेशंस include the circumstances and background situation. Here, what I want to say is that when it is said that in Islam, those four things are written before the life of a human starts by Allah, doesn't mean that these four things happen in a certain manner because Allah subhanahu wa ta'ala has written it. We have to understand the term writing is very different to what we generally understand. This writing is related to the knowledge of future events, which Allah subhanahu wa ta'ala has, and this knowledge is written for the angels to perform their duties and for related to the decisions of Allah subhanahu wa ta'ala. There is a very beautiful mix of Allah subhanahu wa ta'ala's decision in human lives, but it's not related majority to the events where humans actually make the decisions and are responsible. बात यह है कि हम हमारे जहन से एक चीज अक्सर बेशतर स्लिप हो जाती कि तकदीर का वो हिस्सा जो मुअय्यन है, जिसको इंसान ने रेफर किया है, वो लिखते वक्त रब ताला जो कि अजल से अबद तक की चीजें जानता है, जो हमारे दिलों के भेद हमसे बेहतर जानता है, जो ये जानता है कि कल क्या होने वाला है, उसने जब वो चीजें लिखी हैं जो तकदीर मबरम का हिस्सा हैं, तो वो तमाम सर्कमस्टांसेस जिसमें से एक शख्स गुजरेगा, उनको अकाउंट फॉर करने के बाद वो लिखा है अल्लाह ने। हमारी गिरफ्त इसलिए है, ये सुसाइड के मामले की बात कर रहा हूं, कि ये जिस्म और ये जान और जिंदगी हमारे पास रब की अमानत है। हमें कोई हक नहीं कि हम इस अमानत में खयानत करें। जब हम सुसाइड करते हैं और उसकी सजा ये है कि सारी उम्र इंसान जलता रहेगा, तो वो सदा इस बात की नहीं कि हमने अपनी जिंदगी खत्म कर ली, बल्कि सदा इस बात की है कि हमने अमानत में खयानत की है। ये रब की अमानत है जिसे हम खत्म नहीं कर सकते। ये रब का हक है कि जो अमानत ने सौंपी है हमें, वो जब चाहे इसे वापस ले ले। तो सदा खयानत की है, सुसाइड की नहीं है, ये याद रखिएगा। किसी साहब ने एक सवाल पूछा है कि अल्लाह की कुदरत से क्या मुराद है। हम अक्सर सुनते हैं कि ये अल्लाह की कुदरत, जबकि अल्लाह तो बजात खुद रब है, जो चाहे सो करे, फिर रब की कुदरत क्या चीज है। बात यह है कि ये कैपेबिलिटी कि रब जो चाहे वो कर ले, हर चीज उसकी कैपेबिलिटी में है, उसके हुक्म की मुंतजिर है कि जहां उसकी जुबान से कुन निकला वो काम हो गया, ये कैपेबिलिटी असल में कुदरत है। तो रब ताला तो एक सिफ्त है रब की। मैं तो इजहारे एहसान मंदी के इसलिए अल्लाह को अल्लाह नहीं कहता, रब कहता हूं कि वो मेरा पालने वाला है और मैं उसका एहसान मंद हूं इस बात पर कि वो मुझ जैसे इंसान को भी पालता है। तो रब तो पालने वाले को कहते हैं, हां अलबत्ता कादिर उसका जो नाम है वो जाहिर करता है कि वो कुदरत वाला है, कदीर जाहिर करता है कि वो कुदरत वाला है, ये उसके नाम है कादिर या कदीर, ये दोनों लिखे जाते हैं उसके नाम। तो रब ताला की हर चीज पर मोहित होने की, हर चीज को करने का कैपेबल होने की सिफ्त का नाम कुदरत है, उसकी कैपेबिलिटी का नाम कुदरत है। ये सवाल किसी साहब का है जो मैं समझ नहीं पा रहा है इस बात को, मोहब्बत या इश्क के किस मकाम पर दिल महबूब के पास गुजरने की इल्म रखता है, क्या ऐसा होना मोहब्बत में भी है या हर दफा ये एक हादसा होता है। मैं ये सवाल नहीं समझ पाया, जिन साहब ने भी लिखा है अगर ब्राह करम जरा सा इसे इलेबोरेट कर दें तो मैं इसका जवाब जरूर पेश कर दूंगा अगर जवाब दे सका तो। इन्हीं साहब का दूसरा सवाल है कि क्या मोहब्बत में इंसान की तड़प इस कदर होती है कि जिस्म दिमाग और सब कुछ महबूब के तसव्वुर में खो जाए रुकने के बावजूद। ये रुकने के बावजूद मुझे नहीं मालूम कि अगर तो इनका मतलब ये है कि अगर दिल धड़कना बंद हो जाए तो जब दिल धड़कना बंद हो गया तो फिर रह क्या गया, फिर तो जिस्मानी हिस्से सब खत्म हो गई, सिर्फ रूहानी हिस्से काम करने लगेंगी और जब इंसान मुंतकिल हो गया इस जहान से अगले जहान को तो दोस्त से मुलाकात तो खुद ही हो गई, फिर वो तड़प ही खत्म हो जाती है। इंसान में सारे सवाल ऐसे शोबे से किए हुए हैं जैसे मैं कहा करता हूं कि मैं शेर नहीं समझ सकता ना याद रहते हैं क्योंकि मेरे अंदर वो हिस्से लतीफी नहीं है, स्टैटिक सेंस ही नहीं है। इसी तरह ये जज्बा जो है मोहब्बत का, इसको समझने के लायक नहीं मैं क्योंकि मेरे अंदर वो हिस्से लतीफी नहीं है। इनके सारे सवाल ऐसे हैं कि महबूब को एक नजर देखने की तड़प इस कदर हो जाए कि सब कुछ यानी जिस्म दिल और दिमाग उसकी तरफ देखने पर मजबूर कर दे, इसे क्या कहा जा सकता है, क्या ये इंस्टेंट मटेरियलिस्टिक तो नहीं। जहां तक मैं जानता हूं ये जज्बा मोहब्बत का और इश्क का ये तो सबका सब स्पिरिचुअल है, इसका ताल्लुक इंसान के जिस्म से नहीं है। तो जो चीज है ही स्पिरिचुअल तो वो मेटेरियलिस्टिक कैसे हो जाएगी। ये वो जज्बा है जिस अभी मैंने अर्ज किया कि ये इससे लतीफ है, एस्थेटिक सेंस है, उसका ताल्लुक तो कुलियतन रूह के साथ है, जिस्म के साथ तो है ही नहीं। तो जो चीज रूह से ताल्लुक रखेगी वो मेटेरियलिस्टिक नहीं होती कभी। अगला सवाल भी इनका इसी तरह का है कि इस हाल में महबूब इनकार कर दे तो इंसान मौत की तलब क्यों करता है और इस वक्त रब उसका हाथ क्यों नहीं पकड़ता, क्या ये प्रॉब्लम मेंटल तो नहीं या जुनून की हालत है कि महबूब के सिवा कुछ नहीं। जैसे मैंने अर्ज किया कि ये जज्बा इसका ताल्लुक प्योरली रूह से है और तकलीफ का ताल्लुक इंसान के जिस्म से है। तो गैर इरादी तौर पर इंसान उस तकलीफ से दूर भागता है और सुकून चाहता है, और सुकून है उस जिस्म से जान छुड़ा लेने में, तो इसलिए वो ऐसे मौके पर मौत की दुआ करने लगता है। माफी चाहता हूं, ये सब्जेक्ट ऐसा है जिसमें मैं कुछ ज्यादा अर्ज नहीं कर पाऊंगा। मैं तो जितना भी अर्ज करूंगा वो सबका सब किसी और रेफरेंस तो होता चला जाएगा। ये दुनियावी रेफरेंस शायद मैं उसमें कुछ ज्यादा अच्छा ना साबित हूं आपके लिए। अगर अपने सवाल जरा इलेबरेट कर दें तो मैं इंशाल्लाह नेक्स्ट संडे आपके जवाब दे दूंगा। किसी साहब का सवाल किया है कि जुमेरात को अक्सर लोग पीर फकीर का दिन कहते हैं और इस दिन अक्सर लोग खत्म दिलाते हैं। इस दिन के हवाले से एक और बात, जितने भी लोग अल्लाह की जनाब में पहुंच चुके हैं उन सब की रूहें जुमेरात को अपने घर जाती हैं, इस बारे में वजाहत कर दें। ये जो मैं अक्सर अर्ज किया करता हूं कि हमारे तौर तरीकों में, हमारे कल्चर में हिंदुइज्म काफी दखल रखता है, इन्फ्लुएंस है हिंदुइज्म का हमारे रोजमर्रा की जिंदगी में। जो कल्चर वैल्यूज हैं वो हमारी तब्दील नहीं हुई भी, अकायद हमने तब्दील किए अल्लाह की रहमत से। ये हिंदू स्पिरिचुअलिज्म में है कि जुमेरात के रोज रूहें उस घर से जिस घर से वो गई होती हैं उससे राब्ता रखती हैं। इस्लाम के अंदर ऐसे दिनों का कोई कंसेप्ट नहीं है। अगर हम ईसाले सवाब के लिए खत्म दिलाते हैं, खत्म अल्लाह के नाम का है, बराए ईसाले सवाब किसी मरहूम के रूह के, किसी दिन भी दिला लीजिए, उसमें कोई ऐसी बात नहीं। इस्लाम में ऐसा कंसेप्ट नहीं है, अलबत्ता ये हिंदुइज्म में इसको अहमियत है काफी। किसी साहब ने सवाल किया है कि अगर कोई फर्द वली अल्लाह से बैत की ख्वाहिश रखता हो और चाहता हो कि उसका वक्त उसके साथ गुजरे और मोहब्बत भी रखता हो लेकिन इजहार न कर सकता हो और कहने के लिए अल्फाज भी मुश्किल से मिले, तो उसके लिए क्या रहनुमाई है? जब भी मौका मिले आप उन साहब से मिलते रहिए। बात जात की नहीं है, बात उस इल्म की है जो किसी वली अल्लाह के अंदर मौजूद है। कशिश उसकी शख्सियत की नहीं है, उस कलाम इलाही की है जिसको अक्सर पढ़ता है। उससे मिलने से जो सुकून मिलता है वो उसकी जात से ताल्लुक नहीं रखता, बल्कि उस कलाम की वजह से है जो वली अल्लाह पढ़ता रहता है। तो जब भी मौका मिले किसी वली अल्लाह से मिलने का, तो इंसान को चाहिए कि उससे इस्तफादा हासिल करे। और वो इस्तफादा ये नहीं कि मैं जाके दुआ करा लूं या हजरत अल्लाह से दुआ कीजिए कि अल्लाह मेरी तरक्की कर दे, बल्कि मुझ पर लाजिम है कि मेरी नजर उस इल्म पर रहे जिस इल्म ने उस शख्स को वली अल्लाह बनाया है। तो जब हम किसी वली अल्लाह से मिलते हैं इस नजरिए से कि जिस इल्म ने उसे वली अल्लाह बनाया वो हम उससे हासिल कर लें, तो हम सुनते हैं कहते नहीं हैं। इसीलिए औलिया इकराम के पास बैठने के आदाब जो बताए लोगों ने, अगरचे उसकी वजह नहीं बताई, वो यही है कि जब आप किसी वली अल्लाह के पास जाएं तो खामोशी इख्तियार कीजिए, अपनी ना कहिए, उसकी सुनिए। सुनने से इल्म ट्रांसफर होता चला जाएगा। जब वो ख्यालात का इजहार करेगा मुख्तलिफ मामलात पर, तो वो इनफैक्ट इल्म ट्रांसफर कर रहा होगा वहां बैठने वालों को। हम गलती ये करते हैं कि जब किसी वली अल्लाह से हम मिलते हैं तो हम बोलते हैं, सुनते नहीं हैं। तो जब भी अल्लाह आपको ये तौफीक बख्श दे कि किसी वली अल्लाह से मिले, तो वहां खामोशी इख्तियार कीजिए, अपनी ना कहिए, उसकी सुनिए, उसी से बहुत कुछ हासिल करेंगे। کسی صاحب نے کسی گفتگو کا حوالہ دیا ہے کہ آپ نے ایک نشست میں کہا تھا کہ مرنے کے بعد روح کا تعلق اپنے مدفن اور گھر سے ہمیشہ قائم رہتا ہے. مہربانی کر کے یہ بتا دیں کہ گھر سے تعلق سے کیا مراد ہے, کہ گھر یا گھر والوں سے؟ سب اس میں ایک لفظ آپ نے اضافی شامل کر دیا, میں نے ہمیشہ نہیں کہا تھا, ہمیشہ نہیں ہوتا. اس کی دلیل میں نے یہ دی تھی کہ یہ جو ہمیں حکم ہے کہ ہم قبرستان کے پاس سے گزریں تو سلام کریں اور خود ہی وعلیکم السلام بھی کہہ دیں, وہ اس بات کی دلیل ہے کہ روحیں کبھی وہاں ہوتی ہیں کبھی نہیں ہوتی. تو سلام کا چونکہ جواب فرض ہے تو ہم جو سلام کریں اور روح وہاں موجود نہیں, وعلیکم السلام نہیں کہے گی, تو اس سلام کا جواب ہم خود دے دیں. روحوں کا تعلق اپنے مدفن سے اور گھر سے ہوتا ہے لیکن ہمیشہ نہیں. اور یہ جو گھر سے میں کہتا ہوں تو گھر سے مراد مکان نہیں ہے, گھر سے مراد گھر ہے. اور جس گھر میں رہنے والوں کا کوئی تعلق نہ ہو وہ گھر نہیں مکان ہوتا ہے. گھر سے مراد یہ ہے کہ اہل مکان جتنے بھی ہیں.
ایک خاصا انٹلیکچوئل کوشچن ہے کہ اللہ تعالیٰ اور نبی پاک صلی اللہ علیہ وسلم کے قرب میں کیا فرق, کیونکہ اللہ تعالیٰ کے صفاتی ناموں میں جبار اور قہار بھی ہے, جبکہ نبی پاک صلی اللہ علیہ وسلم کے صفاتی نام یہ نہیں ہیں. اس پہ انشاءاللہ ہم خاصی طویل تفصیلی گفتگو کریں گے. یہ اس اگلا سوال ہے کہ اللہ تعالیٰ کو ہم تنہائی میں کس کس طرح پکار سکتے ہیں؟ اب یہ مجھے نہیں معلوم, یہ اپنے اپنے سوچ اور عقیدے کی بات ہے. میں اکثر بیشتر سچائی بیان کرتا رہتا ہوں کہ میں چونکہ بنیادی طور پہ جاہل انسان ہوں, علم ہے نہیں میرے پاس, تو میں تو رب کو اپنا دوست سمجھتا ہوں, رب کو اپنا مالک سمجھتا ہوں, رب کو اپنا آقا سمجھتا ہوں. سب سے بڑھ کے یہ ہے کہ اپنے آپ کو اس کا غلام سمجھتا ہوں, اس کا بندہ سمجھتا ہوں. تو میں یہ جانتا ہوں کہ رب تعالی بطور میرے مالک کے, میرے آقا کے, میرے رب کے, اس کے مجھ پر بہت حق ہیں جو کہ میں ادا نہیں کرتا. بنیادی چیز یہ ہے, اس کا حق یہ ہے کہ میں اس کی اطاعت کروں جبکہ میں سرکش ہوں بہت. اس کا حق ہے کہ میں اس کی عبادت کروں کہ وہ لائق عبادت ہے, میں عبادت گزار نہیں ہوں. لیکن اس کے باوجود میرا رشتہ اس کے ساتھ ہے کہ وہ میرا آقا ہے, میں اس کا غلام ہوں, میں اس کا بندہ ہوں, میرے بھی اس پر کچھ حق ہیں بندے کی حیثیت سے. تو میں وہ حق استعمال کرتا ہوں کہ میں اپنے مالک کو, اپنے آقا کو اپنی دل کی بات جیسے چاہوں میں کہہ دوں. اس میں معاملہ تعلق کا ہے کہ میں اس سے تعلق کتنی گہرائی کا رکھتا ہوں, یا سمجھتا ہوں کہ میں اتنی گہرائی کا تعلق اس کے ساتھ رکھتا ہوں, اس کے مطابق اس کو بلا لوں, اس کو مخاطب کر لوں, اسے پکار لوں. یہ کہنا بڑا دشوار ہے کہ کوئی اسے کیسے پکارے. یہ اس سے عشق, اس سے تعلق, اور یہ انڈرسٹینڈنگ کہ وہ میرا مالک ہے اور میں اس کا بندہ, اس کے علاوہ میرا کوئی نہیں جو میری سن لے, اس کے علاوہ کوئی نہیں جو میری ضرورتیں پوری کر دے, اور بحیثیت غلام کے میری ضروریات اس کی ذمہ داری ہے, وہ پوری کرتا ہے, وہ مجھے لک آفٹر کرتا ہے. پالنا اس کے ذمہ ہے کہ وہ آقا ہے, وہ میرا مالک ہے. تو اگر میں اس رشتے سے اسے پکاروں تو میں کسی طرح بھی پکار لوں, صرف ایک چیز ضرور ہونی چاہیے کہ اس پکار میں وہ محبت اور وہ عشق جھلک رہا ہو جو کسی کے دل میں ہے رب کے لیے. بس یہی ایک میرے نزدیک کسوٹی ہے اور تو کوئی ہے نہیں. تو یہ اگلا سوال ہے کہ آپ نے اپنی کتاب میں کہا کہ جو شخص روحانیت کی راہ پر چلتے ہوئے اس جستجو میں رہا کہ میں نے کوئی راستہ طے بھی کیا یا نہیں, میں آگے بڑھا یا نہیں, وہ پتھر کی طرح اسی جگہ پڑا رہے گا, सवाल ये है कि जिस तरह दुनियावी पढ़ाई में रिजल्ट अच्छा नहीं आता तो इंसान ज्यादा मेहनत करता है, इसी तरह रूहानियत में अगर ये पता ही नहीं कि वो कहाँ खड़ा है तो मेहनत की जस्तजु कैसे होगी। बात लॉजिकल है, मुदल्लिल है बात, लेकिन एनालॉजी शायद दुरुस्त नहीं है। दुनियावी पढ़ाई में और रूहानियत में बहुत फर्क है। हमारी दुनियावी पढ़ाई का हसूल, उसका मकसूद एक सर्टिफिकेट, डिप्लोमा और डिग्री का हसूल है, और उस डिग्री के हसूल के बाद उसके जरिए से रोटी कमाना मकसूद है, जबकि रूहानियत का मकसद सिर्फ और सिर्फ एक है कि वो हस्ती जिससे मैं इश्क करता हूं वो उसके करीब चला जाऊं मैं। तो इंसान जब अपने महबूब का नाम लेता है तो उससे ये नहीं होता कि मैं दिन में उसे 100 बार याद करता हूं तो मैं कहां तक पहुंचा, वो तो सिर्फ उसे याद करता है, जो ही उसे मिस करेगा उसे याद करेगा, आवाज देगा, उसे पुकारेगा दिल से। तो इसलिए मैंने कहा कि एनालॉजी दुरुस्त नहीं है। ये बिल्कुल ऐसा है कि एक शख्स जहां उसे तकलीफ पहुंचती है वो अपनी वालदा को आवाज देता है, जहां जहां दुख पहुंचता है वो वालदा को पुकारता है। तो जब वो पुकारता है वालदा को तो उससे मुराद ये नहीं होती उसकी कि मैं किस दर्जे तक वालदा के करीब हो गया पुकार पुकार के, वो तो सिर्फ अपने उस दुख से पुकारता है कि वो समझता है कि मेरी वालदा ऐसी हस्ती हैं जो मुझे सुख दे सकती हैं। तो रब को जब इंसान अपना आका समझता है तो उसको हर लम्हा पुकारता है, उसे याद करता है, तो मकसद ये नहीं होता कि मैं कहीं जा पहुंचूं, सिर्फ उसे याद करता है कि वो मेरा मालिक है, वो आका है। तो इसलिए जो कोई आदमी इबादत करता है और रूहानियत की राह पे चलता है और ये मैयर करने की कोशिश करता है कि मैं कहां पहुंचा, तो वहां गर्ज शामिल हो गई, इश्क में और मोहब्बत में गर्ज नहीं है, तो यूं वो पत्थर की तरह एक जगह पड़ा रह जाता है। मैं माफी चाहता हूं आपके 12 मिनट में फालतू ले गया। ये इसमें दो सवाल, बहुत इंटेलेक्चुअल एक तो सवाल है वो पहला, और दूसरा नादे अली करमल्ला वजहो से मुतालिक है, वो मैं इंशाल्लाह नेक्स्ट संडे, इंशाल्लाह ताला नेक्स्ट संडे मुलाकात होती बशर्ते जिंदगी। अस्सलामु अलैकुम।